अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
उपमहानगरद्वारा नेपालगञ्जमा अतिक्रमण हटाउन सुरु, कारकाण्डदेखि पुष्पलाल चोकसम्मको अतिक्रमण हटाइयो।
भूमिहीन सुकुम्बासीद्वारा बर्दिया सदरमुकाममा प्रदर्शन, मुक्त कमैया बस्तीको काठ ठेक्कापट्टा बन्द गरिनुपर्ने मुख्य माग।
रुकुममा पहिलो पटक व्यावसायिक उखु खेती सुरु, यस वर्षको भजन मानव अधिकार पुरस्कार पार्वती विसुङकेलाई।
र क्षेत्रीय छनौट अन्तर्गत भारोत्तोलन खेलमा थारू महिलाको वर्चस्व।
नेपालको कानुन अनुसार 20 वर्ष उमेर पुगेपछि गरेको विवाह मात्र कानुनी विवाह हो। यो भन्दा कम उमेरमा गरिएको विवाह बाल विवाह मानिन्छ।
बाल विवाहका कारण बाल बालिकाहरूले शिक्षा पुरा गर्न सक्दैनन्। उनीहरूले जीवनभर विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू भोग्नु पर्दछ।
बाल विवाहकै कारण उमेर नपुगी गर्भ रहँदा आमा तथा बच्चाको ज्यान पनि जान सक्छ। साथै गरिबी र पिछडापनको मुख्य कारण बाल विवाह पनि हो।
बाल विवाहकै कारण किशोरीहरू घरेलु हिंसामा पर्नु परेको छ।
बाल विवाह गैर कानुनी कार्य हो। बाल विवाहमा संलग्नलाई अधिकतम 3 वर्षको कैद र ₹10,000 जरिवाना हुन सक्छ।
अत यस्तो गैर कानुनी कार्य नगरौं र नगराउ। बाल विवाह रोक्न सबै एकजुट बनौ। हामी सबैको प्रयासले बाल विवाह रोकी सभ्य र समृद्ध समाजको निर्माण गर्न सकिन्छ।
भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा नेपालगञ्जमा अतिक्रमित हटाउन सुरु गरिएको प्रसङ्ग छ। नेपालगञ्ज उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरी राखिएका विभिन्न सामग्री हटाउन सुरु गरेको छ। अतिक्रमणका कारण नगर क्षेत्र अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि नियन्त्रण अभियान थालिएको हो। अतिक्रमणका कारण ट्राफिक व्यवस्थापन र बटुवालाई आउजाउ गर्न समस्या भएको छ। नेपाल प्रहरी, ट्राफिक र उपमहानगरको संयुक्त टोलीले कारकाँदो चोकबाट सडक पेटी अतिक्रमण बनाइएका संरचना हटाउन थालेको हो। कारकाँदो चोकदेखि पुष्पलाल चोकसम्मका सडक आसपास अतिक्रमण गरिएका संरचना हटाइएको उपमहानगरले जनाएको छ। उपमहानगरले सुर्खेत रोड, कारकाँदो, धम्बोजी, बिपी चोक, पुष्पलाल चोक, ट्राफिक रोड लगायतका क्षेत्रमा अतिक्रमण बढेको जनाएको छ। कान्तिपुरमा खबर छ।
मुक्तकमैया महिला जागरण समाज, मुक्तकमैया समाज, सुकुम्बासी संगम समाज, नेपाल भूमिहीन सुकुम्बासी संगठन लगायतले पुनर्स्थापनाको माग गर्दै सदरमुकाममा प्रदर्शन गरेका छन्। सयौंको संख्यामा बर्दियाका विभिन्न स्थानबाट आएका मुक्तकमैयाले हिजो गुलरिया नगर क्षेत्रको परिक्रमा गर्दै जिल्ला प्रशासन, वन र भूमि सुधार कार्यालय अघि धरनाका साथै नाराबाजी गरेका थिए। पटक पटक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, वन, अर्थ र भूमि सुधार मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै आए पनि व्यवस्था भएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरूले मुक्तकमैया बस्तीको काठ ठेकापट्टा बन्द गरिनुपर्ने, घर निर्माणका लागि सरकारबाट प्रदान गरिने 55,000 अनुदान रकम र 75 क्युफिट काठ बाँकी रहेका मुक्तकमैयालाई उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन्। जिल्लामा रहेका 11,875 मुक्तकमैया मध्ये अझै 100 बढी पुनर्स्थापित हुन सकेका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य खुम्बहादुर खड्गाले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने बताउनु भएको छ। कृष्ण सार एफएमसँग खड्गाले अस्थिरता निम्त्याउने संशोधनको कुनै औचित्य नरहेको बताउनु भयो।
सुरुमै मिलाएको भए, मिलेर गएको भए ठिक हुन्थ्यो। अब भइदियो के भनेपछि जे अगाडि आउँछ नि त्यही गर्ने बानी बस्यो क्या सबै नेपालका पोलिटिकल पार्टीहरूको अथवा सरकारको। त्यसले गर्दा उल्झिँदै गएको छ।
कङ्ग्रेसको हठात निर्णय नै हो उसो भए संविधान संशोधन प्रस्ताव दर्ता गराउन?
हठात त होइन, हामीले धेरै छलफल गरेका हो। तर के भनेपछि नि, मधेसी मोर्चाले जुन एग्रिमेन्ट गरेपछि गर्ने भन्ने कुरा लास्ट मिटिङमा भएको थिएन। एउटा पहिलोको मिटिङमा थिएँ होइन, लास्ट मिटिङमा के भयो मलाई थाहा भएन, म यता आइहालेँ। लास्ट मिटिङमा म हुँदाखेरि चाहिँ मधेसी मोर्चाले एग्रिमेन्ट गर्छ भने मात्रै र यो अन्तिम भनेर त्यहाँ हाम्रो कुरा भयो।
मधेसी मोर्चाले बैमानी गरे उसो भए?
अब त्यो त अब जसले वार्तामा बस्नुभयो नि, जो वार्तामा बस्नुभयो, जसले डिल गर्नुभएको छ उहाँहरूलाई थाहा होला, म त केही भन्न सक्दिनँ।
उसो भए यो संविधान संशोधनको प्रस्ताव फिर्ता नलिँदासम्म यो अहिलेको जुन गतिरोध छ सुल्झने अवस्था देखिन्न?
मैले चाहिँ देख्दैन, एमालेले यति स्ट्रङली ल्याएको छ, एमाले प्लसको प्लस छ क्या, जता हेऱ्यो प्लसै प्लस छ, किन फिर्ता लिन्छ? पोलिटिकल मान्छेले त प्लस पोइन्ट खोज्दैन, आफ्नो भोट खोज्दैन हो, चुनाव जित्ने चुनाव नजिक आएको छ, चुनावको एउटा ऊ पनि छ, त्यसले गर्दा एमाले फिर्ता लिन्छ जस्तो मलाई लाग्छ, मान्छ जस्तो मलाई लाग्दैन।
संविधान संशोधन प्रस्ताव औचित्यहीन थियो अथवा अहिलेको गतिरोधलाई किनारा लाउनको लागि आवश्यकता थियो?
हेर्नुहोस्, यो अलिक डिटेलमा भन्नुपर्छ यसलाई। अब संविधान नै कसरी आयो भन्ने कुरामा पहिले जानुपर्छ। यो संविधानलाई 100% स्वीकार गरेका छैन, मधेसले स्वीकार गरेका छैन, हिन्दूले स्वीकार गरेका छैनन्, धेरै जस्तो आदिवासी जनजातिले मानेका छैनन्, धेरै तह तबकाले संविधानलाई स्वीकार गरेका छैन, भनौँ न 50% जनताले स्वीकार गरेका छैनन्। तर पार्टीको उसले स्वीकार गरेर त्यो त हुँदैन, साधारण जस्तो 47 सालको संविधान भनौँ न, दुनियाँको सबभन्दा सर्वोत्कृष्ट संविधान भनेको हो, सबैले स्वीकार गरेका थिए।
त्यो त अब पछाडि फर्किने अवस्था त रहेन, अब अगाडिको निकासको उपाय चाहिँ के हो?
अब निकासको उपाय त मैले भने नि, मेरो दृष्टिमा भन्छु, म पार्टीको होइन, मेरो व्यक्तिगत कुरा हुन्छ भने, या त काङ्ग्रेस र माओवादी मिलेर चुनावमा हामीलाई जतिसुकै घाटा भए पनि पास गर्न सक्नु पर्यो, पास पनि भएन एमाले फेल गरिदियो भनेपछि के हुने स्थिति त्यसपछि? त्यसपछि त मुठभेडको राजनीति जान्छ, मधेसले पनि नमान्ने, एमाले पनि नमान्ने, त्यहाँ लोकल चुनाव कसरी हुन्छ, संसदको चुनाव कसरी हुन्छ, अहिलेसम्म कानुन बनाएको छैन, त्यस कारणले त अलिक अप्ठ्यारो स्थिति देख्न जान्छ।
नेपाली कंग्रेसका नेता खुमबहादुर खड्का। रुकुम जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा उखु खेती सुरु गरिएको छ। मुसिकोट नगरपालिका 5 स्थित ट्यावा खोलाका दलबहादुर बोहराले व्यावसायिक रूपमा उखु खेती गर्नुभएको हो। थोरै मेहनतमा राम्रो आमदानी हुने देखेर उखु खेती गरेको बोहराले बताउनुभयो। उहाँले धान मकै गहुँ लगाउने 18 रोपनी जग्गामा 11,000 उखुका बोट रोप्नु भएको छ। जिल्ला कृषि विकास बैंकबाट 10 लाख रुपियाँ कर्जा लिएर उहाँले खेती सुरु गर्नुभएको हो। यस वर्षदेखि खेती सुरु गरेको गर्नुभएका बोहराले सल्यान तथा जिल्लाका विभिन्न गाउँबाट उखु ल्याएर रोप्नु भएको हो। उहाँको बारीमा 4 जातको उखु लगाइएको छ। गुरे, गेवरा, रातो र नल्टिल जातको उखु लगाइएको जनाइएको छ। पहिलो वर्ष नाफा घाटा जे होस्, यो व्यवसायलाई निरन्तरता दिने सोचमा छु, बोहराले भन्नुभयो। उखु खेतीलाई व्यावसायिक बनाउँदै लैजान्छु, उहाँले बताउनु भएको छ। अन्य पेसा भए पनि उखु खेतीलाई निरन्तरता दिने उहाँले बताउनु भयो। जिल्लामा उखुको ठूलो माग रहेको छ, सरकारले केही अनुदान दिए माग बमोजिम उखु बजार पुर्याउन सकिने उहाँले बताउनु भएको छ। आजको नागरिक दैनिकमा गणेश बिकले रुकुमबाट यो खबर लेख्नु भएको छ।
उच्च अदालतको नेपालगञ्ज इजलासले झुबबहादुर विष्टको यातना क्षतिपूर्ति सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको छ। न्यायाधीशद्वय डाक्टर कुलरत्न भुर्तेल र बीरबहादुर डाङ्गीको संयुक्त इजलासले प्रहरीद्वारा चरम यातना पाएका बाँके कचनापुरका विष्टलाई 1,00,000 रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो। त्यसै गरी यातना दिने कार्यमा संलग्न प्रहरी चौकी गाबरपुर गैयाका तत्कालीन प्रहरी प्रमुख, प्रहरी सहायक निरीक्षक बुद्धिप्रसाद शर्मा, प्रहरी हवलदार धनबहादुर चन्द र प्रहरी जवान मानबहादुर थापालाई विभागीय कार्यवाहीको फैसला गरेको पीडितको पक्षमा बहस पैरवी गरेका अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो। बाँके जिल्ला अदालतले 71 साल माघ 20 गते गरेको फैसलालाई सदर गर्ने निर्णय गरेको हो। अधिकतम 1,00,000 क्षतिपूर्ति भराउने र यातना दिने कार्यमा संलग्न पीडकहरूलाई कार्यवाहीको सिफारिस गर्ने विरलै फैसला हुने गरेकोमा जिल्ला र उच्च अदालतले गरेको यो फैसलाले यातना पीडितहरूमा न्याय पाउने आशा जगाएको अधिवक्ता गौतमले बताउनु भएको छ। पश्चिम डायरीमा बजेट नहुँदा खेलकुदमा समस्या,
बजेटकै अभाव कारणले पनि खेल अलिकति हामीले सोचे जतिको अपेक्षा गर्न नसकेको अवस्था हो,
लगायतका अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
टिसा ज्वेल्स एन्ड डायमन्ड्स, नेपालको एकमात्र 100% गुणस्तर प्रमाणित अन्तर्राष्ट्रिय सर्टिफाइड हीरा र हलमार्क भएका प्रमाणित सुन, अधि राज्यभरि एकै मूल्यमा उपलब्ध, सधैँ कस्टमर केयर सर्भिस प्रति समर्पित। टिसा ज्वेल्स एन्ड डायमन्ड्स,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363389।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, डक्टर राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोनी क्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घण्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घण्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिसा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
वाउ, बर्गर र पिज्जा,
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुई पिज्जा खाँदा एक पिज्जा फ्री, मात्र मूल्य रु 160मा।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ। साथै चाइनिज, इन्डियन, कन्टिनेन्टल खाना बनाउन दक्ष एकजना कुक र एकजना वेटर आवश्यक परेकाले इच्छुकले तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145552221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णाचार्य एफएम .org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर, अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
खेलकुदको क्षेत्रमा मध्यपश्चिमको पहिचान छुट्टै छ। भारोत्तोलन, सुटिङ, म्याराथन, क्रिकेट लगायतका खेल विधामा मध्यपश्चिमको कुनै बेला दबदबा नै थियो, तर अहिले त्यो दबदबा कायम गर्न मध्यपश्चिमले नसकिरहेको स्वयं खेलाडीहरू गुनासो सुनाउँछन्। सातौँ राष्ट्रिय खेलकुदको छनौटका लागि अहिले जिल्ला जिल्लामा प्रतियोगिताहरू भइरहेका छन्। खेलकुदको सम्भावना र समस्याबारे कुराकानी गर्दै राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन बिक,
मध्यपश्चिमको खेलकुदको अवस्था भन्नुपर्दा ठिकै छ, राम्रैसँग चलिरहेको अवस्था छ।
कुन आधारमा राम्रो देखियो?
खेलकुदको इतिहासमा हेर्नुहुन्छ भने म पनि लामो समयसम्म खेलकुदमै जीवन व्यतीत गरेको व्यक्ति हो। विगतको केही क्षणहरू सम्झिनुपर्छ, सुरेन्द्र हमाल, ओलम्पियन, हरिबहादुर रोकाए म्याराथन, त्यस्तै पार्वती थापा सुटिङ यस्तै यस्तै खेलाडीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो क्षेत्रको चिनारी गराइसकेको अवस्था भएको कारण
त्यति बेलाको त्यो दम थियो, तर अहिले त त्यो दम त्यो ओज मध्यपश्चिममा छैन नि होइन?
त्यतिखेरको त्यो अवस्था थियो भने पनि अब त्यसलाई फलो गरी बिचमा अलिकति केही यहाँ यो क्षेत्रको मात्रै नभएर पनि विभिन्न क्षेत्रको अवस्था त्यस्तो भयो।
किन लडखरायो यो पारी?
यसमा यो व्यवस्थापन पक्षको अलिक कमी कमजोरी पनि यसमा पर्न सक्छ भने राज्यकै तर्फबाट पनि खेलकुद क्षेत्रमा समग्र क्षेत्र भनौँ न बजेटकै अभाव कारणले पनि खेल अलिकति हामीले सोचे जतिको अपेक्षा गर्न नसकेको अवस्था हो।
राज्यले खेललाई बुझ्न सकेको छ
हजुर, अहिले समग्रमा भन्नुपर्दा बुझेको छ। अहिले अहिले आएर त तपाईँको धेरै अब अहिले विरोध सातौँ जो गर्दैछ राज्यले विरोध सातौँ प्रतियोगिता सम्पन्न गर कि तेह्र दक्षिणी एसियाली खेलकुद नेपालमै गर्नु छ गर भनेर राज्यले चाहिँ अलरेडी बजेट एउटा विनियोजन गरेको अवस्था छ। तिन चारजना पाँचजना मन्त्री क्याबिनेट मन्त्री ल्याउने बेला खेलकुद मन्त्री समेत ल्याएको अवस्था छ।
त्यही त खेल मन्त्री आउँदैमा खेल क्षेत्रको समग्र विकास हुन्छ भन्ने त्यो आधार देखिन्छ
देखिन्छ किनभने हेर्नुहोस् खेलकुदको नेतृत्व गर्ने नि नेतृत्वको अभिभावकको एउटा भूमिका निर्वाह गर्नलाई युवा तथा खेलकुद मन्त्रालयले चाहिँ गर्नुभएको छ।
तपाईँले सम्भावना देख्नुभयो, तर धेरै खेलाडीहरू के भन्छन् भने राज्यले खेल क्षेत्रलाई हेर्ने चाहेन भन्ने गुनासो आउँदै गर्दाखेरि कहाँनिर तालमेल मिलेन?
राज्यले हेर्ने भनेको राज्य नेपाल सरकारै गाउँ गाउँ झुप्री झुप्री बस्ती बस्तीमा पुग्ने कुरो होइन, राज्यको विङ्सले हेर्ने हो। युवा तथा खेलकुद मन्त्रालय माथि छ, राष्ट्रिय खेलकुद परिषद त्यसदेखि मुनि छ, क्षेत्रीय खेलकुद विकास समितिहरू क्षेत्रीय क्षेत्रमा छन्, उसको विङ्स 75 जिल्लामा तपाईँको जिल्ला खेलकुद विकास समिति छ भने बढी एउटा कुरो के छ भने अहिले नेपालकै खेलकुदको कुरो गर्दाखेरि प्राविधिकहरूको सङ्ख्या चाहिँ एकदम न्यून अवस्थामा छ।
मध्यपश्चिममा पनि त्यो अभाव खट्किएको छ
भौतिक
पूर्वाधारको विकास मध्यपश्चिममा कस्तो देखिन्छ?
भौतिक पूर्वाधारको विकास अन्यत्र क्षेत्रभन्दा एकदमै राम्रो त म भन्न सक्दैन। नेपालगञ्जको बाँकी जिल्लाको अवस्था हेर्नुहुन्छ भने यहाँ त जे होस् पहिले नै बनेको संरचना छ र अरू फेरि यो मध्यपश्चिम भन्ने बित्तिकै भोलि पनि ठगियो जस्तो दुर्गम पहाडी जिल्ला हिजोसम्म यातायातको अवस्था थिएन, भर्खर यातायात चलिरहेको छ र केही जिल्लाहरूमा पनि भौतिक निर्माणको कार्यहरू भइरहेको अवस्था छ।
प्रशिक्षणको व्यवस्था कस्तो देखिन्छ?
तालिमको प्रशिक्षण व्यवस्था जुन अहिले जति हामीसँग मेन पावरहरू छ त्यो हामीले परिचालन गरेकै अवस्था छ, उहाँहरू आफ्नो जिल्लामा गएर आफ्नो खेल सम्बन्धी प्रशिक्षण गरिरहेकै अवस्था देख्छु मैले।
जति प्रशिक्षण हुनु पर्थ्यो नि त्यो प्रशिक्षित छन् खेलाडीहरू?
खेलाडीहरू एउटा कुरो के छ प्रशिक्षण हाम्रो भइराखेको छ, हामीले चाहिँ खेल इक्विपमेन्टहरू राम्रो किसिमको चाहिँ जुन चाहिँ त्यो दिन नसकेको अवस्था पनि छ हेर्नु
स्रोत साधन
किनभने अहिले स्पोर्ट्स किट भनेको यति महँगो छ अहिले हेर्नुहोस् र त्यो हामीले प्रशस्त मात्रामा सम्बन्धित प्राविधिकहरूलाई लिएर गरेर चाहिँ खेल गर्नुहोस् भन्ने अवस्था छैन, एउटा न्यून स्रोत साधन प्रयोग गरेर हामीले गरिराखेका छौँ। त्यसकै प्रतिफल पनि त्यसैबाट पनि नेपालले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पदक ल्याएकै छ, अझ राम्रो गर्नलाई अझ त्यसमा हामीले अलिकति लगानी लगाउनुपर्छ भन्ने हाम्रो सोच छ।
स्रोत साधनको हिसाबले मध्यपश्चिम उत्साहजनक छैन खेल क्षेत्रमा?
होइन, अहिले अब जुन राज्यबाट भएको छ त्यसलाई माने उपलब्धिमूलक मान्नुपर्छ।
के गर्न आवश्यक छ मध्यपश्चिमको खेल क्षेत्रको उर्वर भूमिलाई अझ कायम राख्नको लागि? पुरानो जुन साकियाले पनि कुरा गर्नुभयो ओलम्पियन सुरेन्द्र हमालदेखि लिएर धावक हरिबहादुर अनि सुटिङमा पार्वती थापाको कुरा जोड्दै गर्दाखेरि त्यो साग फर्काउनको लागि के गर्न आवश्यक छ?
तत्कालै गर्नुपर्ने भन्ने कुरो अहिले आइसकेपछि अन्यत्र विदेशको खेलाडीले 12 महिना उनले चाहिँ स्पष्ट रूपले आफ्नो ट्रेनिङ गर्न पाउँछन् भने हाम्रो देशमा आएर के छ बर्खामा ट्रेनिङ रोक्नुपर्छ पानीको कारणले, पर्याप्त मात्र हाम्रो कबडलहरू छैन त्यो अवस्था, र यतातिर्फ खेलाडीहरूको भन्नुहुन्छ भनेपछि बर्खा सिजन आयो खेतीपाती काम गर्नुपर्छ लघु हामीलाई छोडिदिनु भन्ने अवस्था, अनि यो अवस्था पनि बाधक छ। यो हाम्रो भूगोल अब हाम्रो देशकै अवस्थालाई अब हामीले एकैचोटि यस्तो गर्छौँ भन्ने अवस्था छैन र सबभन्दा पहिले त पूर्वाधार हुनुपर्छ, पूर्वाधारमा सरकारले अब हाम्रो निकायले पहल गर्नुपर्ने अवस्था देख्छु मैले।
राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक अर्जुन बिक यस वर्षको भजन मानव अधिकार पुरस्कार दैलेखकी सामाजिक अभियन्ता पार्वती विश्वङ्केलाई प्रदान गरिने भएको छ। सामाजिक न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिस गर्न गठित समितिले उहाँको नाम पठाएको हो। दलित समुदायमा जन्मेर जातीय विभेद अन्त्य मानव अधिकार र सामाजिक न्यायका लागि 15 वर्षदेखि क्रियाशील विश्वङ्केलाई छानिएको छनौट समितिका सदस्य मैमुना सिद्दिकीले जानकारी दिनुभयो। इन्सेक नेपालगञ्जका वरिष्ठ अधिकृत भजनराम चौधरीको 2069 जेठ 16 गते बसको ठक्करले मृत्यु भएको सम्झनामा प्रत्येक 2 वर्षमा 25,000 रुपियाँ प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको थियो। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
पश्चिम डायरीमा राजनैतिक गतिरोध अन्त्यको उपाय
गतिरोध अन्त गर्नका लागि त यस्तो हो, इमानदार नेता माथि जानु पर्यो
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौँ, स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौँ। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेजनगरमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको, केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थवर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती, जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर बीरबहादुर हमाल 9841588995, व्यवस्थापक जानकी कुमारी, दानी हमाल।
आँखाका बिरामीहरूलाई सुवर्ण अवसर, यही मङ्सिर 24 गते टिटिहिरियामा टिटिहिरिया गाविस र हेल्थ पोस्टको समन्वयमा, र यही 26 गते कुसुममा खासकुसमा गाविस र हेल्थ पोस्टको समन्वयमा आँखा शिविर सञ्चालन हुन गइरहेकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ। हाम्रा सेवाहरू: अपरेसन पछि यातायात औषधि, अपरेसन पछि चस्मा निशुल्क, साथै अपरेसनमा 50% छुटको पनि व्यवस्था गरिएको छ। आँखा दुखेको, पाकेको, मासु पलाएको, टाउको दुख्ने, आँखा तिर्मिराएको, डेढो आँखा भएको, नजिकको समस्या लगायत मोतिया बिन्दुको गरिन्छ। आयोजक होल्डिङ हेन्ड्स फाउन्डेसन बाके, संयोजक नेपालगञ्ज आँखा अस्पताल। सम्पर्क 9849422735।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि दलहरूबीच फेरि दूरी बढेको छ। ए माओवादी केन्द्र र कङ्ग्रेस सम्मिलित सरकारले संविधान संशोधन दर्ता गराएपछि प्रमुख प्रतिपक्ष एमाले त्यसको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ। पछिल्लो पटक दलहरूबीच बल्झिएको यो समस्या कसरी हल गरिनुपर्ला? सुनौ नागरिक आवाज।
दलहरू मिल्नुपर्छ, अब होइन अब दलहरूले पनि कोही एकातिरको कुरा गरेछ, कोही अर्कोतिर कुरा गरेछ, त्यस्तो भयो भने त त्यसलाई जाने सहमति त्यसमा जानु पर्यो।
म ओम केसी, इमान्दार नेता माथि जानु पर्यो। साँच्चै देशका लागि मैले राजनीति गरेको हो भनेर नेता गयो भने हुने हो? यदि उही 9 महिने सरकार चलाउने, कसरी सरकारले कसलाई माथि राख्ने, कसलाई चाहिँ अब खसाल्ने, त्यस्तो रणनीतिले जुन हाम्रो चलिरहेको छ अहिलेसम्म, अब यसलाई चाहिँ बनाउनका लागि सब इमान्दार हुनै पर्छ।
मेरो नाम मन राशा। यो विशुद्ध के भने जनतासँग समन्वय गरेर मात्रै अगाडि जाँदा यो सम्भव देखिन्छ। केन्द्रबाट मात्रै लागू गर्ने, अब जनताको प्रत्यक्ष सुनवाई नगरेर अब संविधान बनाउने, ऐन कानुन बनाउने, यस्तो खालको विडम्बना देखेको हुनाले यस्तो हुन्छ। फेरि तराई पहाड अनि मधेस भनेर चाहिँ छुट्या हुने, टुक्रिया हुने जुन चलन छ, यसले पनि एकदम समस्या निम्ताएको जस्तो लाग्छ।
मेरो विष्णु शर्मा। यो नहुनु पर्ने, यो हुनु राम्रो होइन, यो त राजनीतिक दलहरूले नै गर्नुपर्छ, होइन, अरूले कसैले सक्दैन। राजनीतिक दलहरू एक भएर यो गतिरोधलाई अन्त्य गर्नुपर्छ।
मेरो नाम विरोध विक्रम जीसी। गतिरोध त राजनीतिक दलको एक आपसमा मिलेर, आपसमा समन्वय गरेर राजनीतिक दलहरू मिलेर नै जानुपर्छ, त्योभन्दा अर्को विकल्प छैन, राजनीतिक दल मिलेर गर्नुपर्छ।
मेरो नाम अब आन्दोलन नगर्नुपर्ने हो अहिले, अब त्यो त केन्द्रले हेर्नुपर्ने हो, राजनीतिक नेताहरूले हेर्नुपर्ने हो कि कसरी समाधान हुन्छ भने सबलाई मिलेर मिलाएर लिएर जानु पर्यो सबैजना।
मेरो नाम इदत शर्मा। राजनीति गतिरोधलाई अन्त्य गर्नको निमित्त त के गर्नुपर्छ भने पहिला कुरो मधेसमा बसेका मधेसी नेताहरूले पनि संवेदनशील भएर सोच्नुपर्ने अवस्था छ। एक दुईजनाको खिस्सा तानीमा चाहिँ देशलाई डुबाउने खालको त्यस्तो प्रतिशत गराउनु हुँदैन।
रापरपा नेपाल र रापरपा पार्टी केन्द्रमा एक भएपछि बाँकेमा पनि एकीकरण गरिएको छ। रापरपा नेपाल र रापरपा बाँकेको दुई दिनसम्म चलेको एकीकरण भेलाबाट रापरपा पार्टी हलोतर्फबाट संयुक्त रापरपाका अध्यक्षमा कृष्ण प्रसाद खरेल चयन हुनु भएको छ। मंगलबार सम्पन्न दुई रापरपा बाँकेको एकीकरण समारोहले एक महिने कार्यकालका लागि खरेल अध्यक्ष चयन गरिएको जनाइएको छ। खरेलपछि रापरपा नेपालका तर्फबाट जिल्ला अध्यक्ष ऋषिराज देवकोटाले रापरपाको अध्यक्ष भन्ने जनाइएको छ। एकीकरण समारोहबाट खरेल आगामी पुष 20 गतेसम्म र देवकोटा माघ 20 गतेसम्म जिल्ला अध्यक्ष हुन पाउनेछन्। आगामी फागुनको पहिलो हप्तामा रापरपा पार्टी केन्द्रले महाधिवेशन गर्ने भएकाले जिल्ला अधिवेशन नहुँदासम्म पाले पालो जिल्ला अध्यक्ष हुने भएका हुन् आजको अवध पोस्टमा खबर छापिएको छ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगंजमा आयोजित क्षेत्रीय छनौटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चस्व कायम गरेका छन्। तीन तौल समूहका खेलाडी सहभागी छनौटमा बाँके, कैलाली, सुर्खेत र दाङ्की गरी दाङका गरी सत्ताइस महिला खेलाडी सहभागी छन्। 48 किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न सफल हुनुभएको छ। उहाँले 112 किलोको कीर्तिमान कायम गरी स्वर्ण जित्नु भएको हो। सोही तौल समूहबाट सुर्खेतकी राजकुमारी चौधरी 70 किलो उठाएर दोस्रो र बाँकेकी तारा कुमारी चौधरी 62 किलो तौल उठाएर तेस्रो हुन सफल हुनुभएको छ। 53 किलो तौल समूहमा दाङ्की उमा चौधरीले 80 किलो उठाएर प्रथम हुनुभयो। बाँकेकी कविता चौधरी 65 किलो उठाएर दोस्रो र सुर्खेतकी दीपा चौधरी 65 किलो तौल उठाएर तेस्रो हुनुभएको छ। 58 किलो तौल समूहमा दाङ्की रामकुमारी चौधरी 900 किलो उठाएर प्रथम र सुर्खेतकी लक्ष्मी चौधरी 68 किलो उठाएर दोस्रो हुनुभयो। 63 किलो तौल समूहमा दाङ्की कल्पना चौधरीले 80 किलोको कीर्तिमान बनाउनु भएको छ। भारोत्तोलनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा जज शमसुद्दिन सिद्दिकीले पछिल्लो समयमा भारोत्तोलन खेलमा महिलाहरूको आकर्षण बढिरहेको बताउनु भएको छ। नेपालगञ्जमा आयोजना गरिएको उक्त प्रतियोगितामा 26 महिला सहभागी रहेको खबर आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलिरहेको छ। आजको नागरिक मतमा पूर्व सभासद मोहम्मदी सिद्दिकीको विचार।
महिला हिंसालाई रोमलाई न्यूनीकरणतिर सञ्चालन छन्, हामी परिचालन गरेका छौँ। त्यसको हामीले बाल विवाहको विरुद्धमा हामीले सुरुवात गरिसकेका छौँ त्यो पाँचवटामा, र हाम्रो जुन यो वेग ग्रुपका महिलाहरू छन्, जस्तै कि हामी 23 बिडिसीमा 2555 महिलाहरू छन्, त्यो बिचमा हामीले अब कतिसम्म पुग्न सक्छौँ, त्यसमा हामीले धेरै डिजाइन गर्न, खास गरी यो भाइलेन्सको लागि र यो चेलीबेटी बेचबिखन ट्राफिकिङका कुराहरू र यसलाई पनि उजागर गर्ने, र यसमा जन उहाँहरूको गाउँको स्तरमा उहाँको जुन मुद्दा छ त्यसलाई कलेक्ट गर्ने, सबैलाई समावेश गरेर एउटा जिल्ला स्तरीय कार्यक्रम गरेर त्यसलाई कसरी राष्ट्रियकरण हुनसक्छ भन्ने डिजाइन हामीले गरेका छौँ, र यसलाई फाइनलै गर्न बाँकी नै छ, र अब हामी अलिकता महिला विकासलाई पनि कुरिरहेछौँ, त्यसमा हामी कसरी समन्वय र सहकार गरेर अगाडि बढ्छ। केही प्रगतिहरू, विकासका प्रगतिहरू भएका छन्, शिक्षामा अगाडि बढेका छन्, जबमा अथवा केही सकारात्मक सोचको पनि वृद्धि भएको छ, तर महिला हिंसा जस्तो लाग्छ कि यो कहिले नान्त हुने एउटा विषय हो, कि किनभने समाजको शिक्षा, चेतना र कानुनको अभावले पनि उहाँले डर त्रासको पनि कमी छ। यति घटनाहरू आउँछन् कि रुन्दाहरू पनि गाविसबाट कसरी आउँछन् भन्ने त एकदम डर लाग्दो स्थिति छ।
महिला अधिकार कर्मी समेत रहेकी पूर्व सभासद मोहम्मदी सिद्दिकीको विचारसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उपमहानगरद्वारा नेपालगञ्जमा अतिक्रमण हटाउन सुरु, कारकान्दोदेखि पुष्पलाल चोकसम्मको अतिक्रमण हटाइयो।
भूमिहीन सुकुम्बासीद्वारा बर्दिया सदरमुकाममा प्रदर्शन, मुक्त कमैया बस्तीको काठ ठेकापट्टा बन्द गरिनुपर्ने मुख्य माग।
रुकुममा पहिलो पटक व्यावसायिक उकु खेती सुरु, यस वर्षको भजन मानवाधिकार पुरस्कार पार्वती विशुङकेलाई।
र क्षेत्रीय छनौट अन्तर्गत भारोत्तोलन खेलमा थारू महिलाको वर्चस्व।
पश्चिम डायरी krishnasarefm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै निशुर म प्रिया बिदा हुन्छौ। आज मङ्सिर 22 गते बुधबार डिसेम्बर 7 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।